आदरणीय श्रोता नमस्कार, यो समय तपाईँ एडभेन्टिस्ट ओल्ड रेडियोको प्रस्तुति भोइस अफ होप आशाको बाणी कार्यक्रम सुन्दै हुनुहुन्छ। कार्यक्रम प्रस्तुता म रवि, यो समय तपाईँको साथमा छु। बाइबलले भन्दछ, सारा भूमण्डल आकाश मण्डलको सृष्टिकर्ता परमेश्वर साँच्चै अचम्मको परमेश्वर हुनुहुन्छ। के तपाईँलाई थाहा छ, यस्तो सारा जगतको अधिपत्य परमेश्वर मानिस जातिले बुबा भनी बोलाएको रुचाउनुहुन्छ। परमेश्वर बादल पारिरहने केही डरलाग्दो न्यायकर्ता होइन, तर हामी हरेकको निम्ति आमा बुबा जस्तै नजिकको आत्मीय सम्बन्धमा रहने परमेश्वर हुनुहुन्छ। यस्तो प्रेमिलो परमेश्वरको विषयमा धेरै भन्दा धेरै जानकारी लिएर आफ्नो जीवनको बाँच्नुको उद्देश्यलाई बुझ्न सक्नुहुनेछ। जीवनको अर्थ बुझ्नु हाम्रो उत्तरदायित्व हो। आशाको बाणी कार्यक्रमले यी गहन कुराहरू बुझ्न तपाईँलाई मदत गर्दछ। आउनुहोस्, हामी तपाईँलाई हाम्रो कार्यक्रममा स्वागत गर्दछौ। सुरुमा हामी मधुर क्रिस्टिय भजन सुन्नेछौ।
कसैले बोलायो मलाई, कसैले बोलायो मलाई, जब प्रार्थना गरिरहेथे यीशुले बोलायो मलाई, जब प्रार्थना गरिरहे यीशुले बोलायो मलाई, कसैले बोलायो मलाई, कसैले बोलायो मलाई,
प्रभु तपाईँको बाटो हेर्नका लागि काम गर्ने परमेश्वर अरू को छ, केवल तपाईँसँग रहनलाई पवित्र स्थानको तृष्णा गरेको छु। मलाई मा छोड्नुहोस्,
मेरो चोटै चोटमा मेरो एक्लोपनमा मेरो चोटै चोटमा मेरो एक्लोपनमा जब प्रार्थना गरिरहे
यो समय तपाईँ एडभेन्टिस्ट ओल्ड रेडियोको प्रस्तुति भोइस अफ होप आशाको बाणी कार्यक्रम सुन्दै हुनुहुन्छ। श्रोता मित्र, यो समय हामी पास्टर उमेश पोखरेलबाट आजको बाइबल सन्देश सुन्नेछौ।
श्रोता साथी, न्यानो अभिवादन साथ म तपाईँकै आफ्नै आफन्त अथवा पास्टर उमेश कुमार पोखरेल परमेश्वरको वचन लिएर यो रेडियो कार्यक्रम मार्फत तपाईँहरूको बिचमा पुनः उपस्थित भएको छु। मलाई आशा छ तपाईँ आफ्ना दिनहरूलाई परमेश्वर सँगसँगै अगाडि बढाउँदै हुनुहुन्छ। श्रोता आउनुहोस्, तपाईँ हामी केही समय आज पनि परमेश्वर सँगसँगै बिताउँ। आजको प्रस्तुतिलाई पस्कनुभन्दा पहिले परमेश्वरमा अगुवाईको लागि बिन्ती राख्नेछु। जीवित जिउँदो महान दयालु परमेश्वर, प्रभु हामी धन्यवादी छौँ यो जीवन र जीवनमा दिनुभएका प्रशस्त आशिषहरू। यो रेडियो कार्यक्रमलाई म तपाईँको हातमा राख्दछु। यसलाई तपाईँको राज्य र महिमाको प्रचारको खातिर यो देश र सारा संसारमा तपाईँले पुर्याउनुहोस्, ताकि धेरै मानिसहरू जो अन्धकारमा छन् तिनीहरूले तपाईँको ज्योतिलाई देख्न सकुन्, बुझ्न सकुन्, त्यसबाट तपाईँको महिमा होस्। आमेन। श्रोता साथी, जीवन सङ्घर्ष हो, असल खराब बीचको लडाईँ। तपाईँ हामी संसारमा जन्मेपछि चाहेर होस् नचाहेर असल र खराब बीचको द्वन्द्वमा चपेटिरहेका हुन्छौँ। हामी स्वभावैले असल हुन चाहन्छौँ, आफू राम्रो हुँ र सबैले आफूलाई राम्रो मानुन् भन्ने हाम्रो सोचाइ र चाहना हुन्छ। धेरै समय मानिस समय र परिस्थितिको दास बन्ने गरेको छ। आफूले राम्रो गरौँ भन्दा भन्दै पनि ऊ नराम्रो लतमा पर्छ अनि ऊ आफू त्यसबाट उम्कने प्रयास गर्छ, तर गर्दा गर्दै नजाने त्यो किसिमले ऊ तल झर्दै झर्दै जान्छ। अन्तत उसले पुनः माथि उठ्ने सोचाइ नै राख्न सक्दैन, राखे पनि आफै माथि निस्कन सक्दैन। उसलाई कसैको सहायता चाहिन्छ, कसैले उसका हातहरूलाई पक्रेर उसलाई जबसम्म बाहिर निकाल्दैनन् तबसम्म ऊ त्यही जाकिर नै बस्छ। यो तपाईँ हामी सबैको वास्तविकता हो। कतिलाई लाग्न सक्छ म राम्रो हुँ, म अरूभन्दा धर्मात्मा छु, तर त्यो होइन। हामी सबैको अवस्था यस्तै छ कि हामी एउटा पापको दलदलले हिलोमा भासिएका छौँ, हामी आफै त्यो दलदलबाट माथि निस्कन सक्दैन। श्रोता साथी, हामी बाँचेको समय र संसार तपाईँ हामीले सोचे जस्तो छैन। आजको संसारमा जताततै स्वार्थ, रिस, ईख, ईर्ष्या, द्वेष, झैझगडा अनि आफूलाई मात्रै सोच्ने प्रवृत्तिले हिजोका दिनहरूभन्दा आज अझ धरो गरेर पकड जमाइरहेको हामी पाउँछौँ। यसभित्र तपाईँ हामी पनि पर्दछौँ। समाजका सबै क्षेत्रहरूमा एक किसिमको अस्वस्थ प्रतिस्पर्धा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा हामी देख्न सक्दछौँ। एउटा घरभित्र र परिवारमा हुनुपर्ने प्रेम, सद्भावना र सहयोग हामी देख्दैनौँ। मानिस चाहे जुन उमेर र समूहका किन नहुन्, सबैमा आफू र आफूलाई मात्रै केन्द्रित गर्ने स्वभाव बढ्दै गएको देखिन्छ। यो निश्चय नै एउटा असल सङ्केत भने होइन हाम्रो समाजको लागि, हाम्रो आफ्नै लागि। जब तपाईँ हामी यी विविधता र सन्तुलनहरू बीचबाट माथि उठ्ने प्रयास गर्दछौँ, तब हामी बसेको समाजले हाम्रो खुट्टाहरू तान्ने प्रयास गर्दछ र हामी आफै माथि उठ्न अवश्य सक्दैनौँ। प्रत्येक दिन हाम्रो निम्ति अवसर र चुनौती दुवै भएर आउँछ। हामीले भोग्ने चुनौतीहरूलाई अवसरको रूपमा परिणत गर्न सक्नु नै हाम्रो बुद्धिमानी हो। पवित्र धर्मशास्त्र बाइबलमा हेऱ्यौँ भने परमेश्वरका जनहरूले कसरी शैतानको आक्रमणबाट आफूलाई बचाएर एक विजयको रूपमा जीवन व्यतीत गरे भने हामी धेरै उदाहरणहरू पाउँछौँ। यही सन्दर्भमा आउनुहोस्, हामी पवित्र धर्मशास्त्र बाइबलको उत्पत्ति 39 अध्यायको 6-12 पदहरू पढ्नेछौँ। आउनुहोस् हामी पढौँ। यसरी लेखिएको छ, यसैले आफूसँग भएका सबै उनले योसेफको जिम्मा छोडिदिए, अर्थात् पोथीफरले आफूले खाने भोजन बाहेक आफूसँग भएको अरू कुनै कुराको विषयमा उनी वास्ता राख्दैनथे। यो सब सुन्दर र हेर्नमा राम्रा थिए। केही समयपछि तिनका मालिकी पत्नीले युसेफमाथि नजर लगाइन् र भनिन्, मसँग सुत। तर तिनले अस्वीकार गरेर आफ्नो मालिकी पत्नीलाई भने, हेर्नुहोस्, म यस घरमा भएकोले गर्दा मेरा मालिकलाई यस घरमा भएको कुनै कुराको पनि फिक्री छैन र उहाँसँग भएका सबै कुरा उहाँले मेरै जिम्मा दिनुभएको छ। यस घरमा मभन्दा ठुलो कोही छैन। उहाँले तपाईँ बाहेक सबै कुरा मलाई दिनुभएको छ किनकि तपाईँ उहाँकी पत्नी हुनुहुन्छ। तब कसरी यस्तो घोर दुष्ट काम गरेर परमेश्वरको विरुद्धमा मैले पाप गर्नु? अनि तिनले दिनदिनै यो सबसँग कुरा गरे तापनि तिनीसित सुत्न अथवा तिनीसँग बस्न यो सब मानेन। एक दिन युसेफ आफ्नो काम गर्न घरभित्र गएका थिए। घरमा अरू कोही काम गर्ने मानिस थिएनन्। तिनले युसेफको लुगा समातेर भनिन्, मसित सुत। तर आफ्नो लुगा तिनकी हातमा छोडेर युसेफ भागे र घरबाट बाहिर निस्के। श्रोत साथी, युसेफ जवान खाइलाग्दो व्यक्ति, आफ्नो भन्दा टाढा अर्काको घरमा काम गर्ने, अर्काको देशमा, उसकी मालिकी श्रीमतीको नजर उसमा पर्छ, नगर्नुपर्ने काम गर्न उसलाई तिनले उक्साउँछिन्, जबरजस्ती गर्छिन्। तर ऊ आफ्नो नोकरी र जीवनलाई वास्ता नगरी आफ्नो सिद्धान्तमा निष्ठापूर्वक उभिन्छ। तर उसमाथि नराम्रो आरोप लाग्छ। सबै कुरा उसले सहन्छ किनकि उसलाई थाहा छ कि परमेश्वरलाई कस्तो कुरा मनपर्छ र ऊ आफूमाथिको आक्रमणलाई परमेश्वरमा भएर सामना गर्न सफल हुन्छ। राजा दाऊद आफूले गरेको नराम्रो कामप्रति यसरी पश्चाताप गर्छ। जसलाई पवित्र धर्मशास्त्र बाइबलको भजन सङ्ग्रह 101 अध्यायको 3 पदमा यसरी लेखिएको हामी पाउँछौँ। उनी भन्छन्, मेरो आँखाको सामुन्ने कुनै चिज निज कुरा म राख्ने छैन। पद भ्रष्ट भएकाहरूका कामलाई म घृणा गर्छु। तिनीहरू मसित टाँसिने छैन। श्रोत साथी, जब हामीबाट जानेर वा नजानेर परमेश्वरको विरुद्धमा ठुलो पाप हुन्छ र हाम्रा आँखाहरू खुल्छन् र हामी आफ्नै पापलाई देख्छौँ र त्यो कति घृणित रहेछ भने बुझ्छौँ, तब हाम्रो पश्चाताप पनि राजा दाउदको झैँ हुनुपर्छ। भित्री हृदयबाट आएको पश्चातापको आवाज परमेश्वरले मन पराउनुहुन्छ। त्यसकारण जीवनमा आउने प्रत्येक आक्रमणहरूलाई हामीले परमेश्वरमा भएर सामना गर्नुपर्छ। कतिपय समय हामी आफू आफैमा सक्षम छौँ भन्ने ठान्छौँ र सबै किसिमका समस्या, अप्ठ्यारा, चिन्ता, फिक्री र सैद्धान्तिक बन्धनहरूसँग आफै सामना गर्न सक्छौँ जस्तो हामीलाई लाग्छ र हामी परमेश्वरको आवश्यक र सहयोगभन्दा आफ्नै शक्ति, सामर्थ्य र बुद्धिमा भर पर्दछौँ। हामी जस्तो अवस्थामा भएर किन नबढेका हौँ? हामीले आफ्ना प्रत्येक पाइलामा विभिन्न किसिमका सैद्धान्तिक वा सांसारिक परीक्षाहरूसँग मुकाबिला गर्नुपर्छ। विभिन्न क्षेत्रबाट तपाईँ हामी माथि आक्रमण गरिन्छ, तर यी सबै कुरालाई हामी आफैले ठिकठाक पार्ने, नियन्त्रण गर्ने, बसमा राख्ने कोसिस हामीबाट भयो भने त्यसले हामीलाई नाशतर्फ लान्छ। किनकि हामी मानिसहरू आफू आफैले केही गर्न सक्दैन। जब तपाईँको जीवन यात्रा सबै कुरामा ठिकठाक भएर अगाडि बढ्छ, तपाईँ सफलताका खुड्किलाहरूमा उक्लँदै जानुहुन्छ, तब तपाईँका शत्रुहरू वा दुश्मनहरू पनि थपिँदै जान्छ। किनकि सबै मानिसहरू तपाईँको उपलब्धिप्रति खुसी हुँदैन, रिस गर्छ। यही प्रसङ्गमा हितोपदेशक 17 अध्यायको 17 पदमा यसो लेखिएको हामी पाउँछौँ, एक मित्रले सधैँ प्रेम गर्छ, दाजुभाइ चाहिँ दुःखको बेलाको लागि जन्मेका हुन्छ। यो कुरामा तपाईँ कत्तिको सहमत हुनुहुन्छ? यही प्रसङ्गमा नेहेम्याह 6 अध्यायको 1-4 पदमा नेहेम्याह यस्तो अनुभव गर्छन् र भन्छन्, मैले पर्खालको पुननिर्माण गरिसकेको र त्यसमा एउटै पनि पुवाल नरहेको खबर सनबलत, तोबिया र अखी गेसेम र हाम्रा अरू बाँकी शत्रुहरू कानमा पुग्यो। केवल मैले मूल ढोकाहरूका खापाहरू चाहिँ उभ्याइसकेको थिएँ। सनबलत र गेसेमले मलाई ओनोका बेसीको एउटा गाउँमा आएर उनीहरूसित बातचित गर्नलाई खबर पठाए, तर मलाई हानि गर्न यो उनीहरूको षड्यन्त्र मात्र थियो। यसै कारण मैले यस्तो जवाब दिएर समाचार पठाएँ, अहिले मेरो हातमा ठुलो योजना छ, म त्यहाँ आउन सक्दिनँ, काम छोडी तिमीहरू कहाँ आएर यो काम रोक्ने। उनीहरूले मलाई चारपल्ट यस्तै खबर पठाए, र हरेक पल्ट मैले उनीहरूलाई त्यस्तै जवाब दिएँ। श्रोत साथी, जब तपाईँ हामी परमेश्वरको काममा लागेका हुन्छौँ तब शैतानले विभिन्न माध्यमद्वारा हामीलाई आफ्नो कामबाट विमुख गराउने प्रयास गर्दछ, र जब हामी आफ्नो कामबाट विमुख हुन्छौँ तब हामीले शैतानको योजनालाई स्वीकार गरेका हुन्छौँ। कठोर जस्तो सुकै समस्या भएर तपाईँ किन नगुज्रिनु भएको होस्, परमेश्वरले तपाईँलाई त्यस समस्याबाट पार लगाउनुहुन्छ भन्ने कुरा कहिले पनि नबिर्सौँ। तपाईँले आफ्नो जीवन बिताउने क्रममा आफ्नो लक्ष्य प्राप्तिको मार्गमा विभिन्न किसिमका मानिसहरूसँग सामना गर्नुपर्ने हुन्छ। ती मानिसहरू मध्ये एक वर्गका मानिसहरू हुन्छन् जसलाई हामी आलोचक भन्छौँ वा भन्दा हुन्छ। जब तपाईँ कुनै काम सुरु गर्नुहुन्छ, यी वर्गका मानिसले तपाईँले थाल्नु भएको कामको बारेमा औँला उठाउँछ र विरोध गर्छ, तर पछि गएर जब तपाईँ आफ्नो लक्ष्यमा सही किसिमले अगाडि बढ्दै जानुभएको देख्छ तब आफ्नै हातहरू तपाईँको निम्ति सहयोग गर्न उठाउँछ। दोस्रो वर्गका मानिसहरू, यी मानिसहरू सावधानीयुक्त मानिस हुन्छ। जब तपाईँ समस्यामा हुनुहुन्छ तिनीहरूले तपाईँसँग आफ्नो सम्बन्ध टाढा राख्छ। यी मानिसहरू खराब बने होइनन् तर आफ्नै मात्र सेवा गर्ने र हित खोज्ने मानिसहरू यो वर्गमा पर्छ। यस्ता वर्गका मानिसहरूमाथि विश्वास गर्नु राम्रो होइन। र तेस्रो वर्गका मानिसहरू जसलाई तपाईँले आफ्नो जीवनसँग भेट्नुहुन्छ वा सङ्गत गर्नुपर्ने हुन्छ, यी वर्गका मानिसहरू आफ्नो वचनमा प्रतिबद्ध हुन्छन् र उनीहरू सबै कुरामा मद्दत गर्न तयार हुन्छ। यसकारण आफ्नो जीवन यात्रामा यस्ता वर्गका मानिसहरू चिन्नुहोस् र उनीहरूद्वारा आफ्नो जीवन चलाउनुहोस्, किनकि यस्ता मानिसहरू तपाईँको निम्ति परमेश्वरका उपलब्धिहरू हुन्। परमेश्वरले यी वचनहरूद्वारा तपाईँलाई आशिष दिउन्।
आशाको बाणी। श्रोता, भर्खरै यहाँले पास्टर उमेश पोखरेलबाट बाइबल वचन सुन्नुभयो। यो समय तपाईँ एडभेन्टिस्ट ओल्ड रेडियोको प्रस्तुति भोइस अफ होप आशाको बाणी कार्यक्रम सुन्दै हुनुहुन्छ। कार्यक्रम सुनेर बस्नुहुने सबै श्रोतालाई हामी हाम्रो कार्यक्रममा स्वागत गर्न चाहन्छौ।
श्रोता मित्र, यदि तपाईँ जीवनदेखि हरेस खानु भएको छ, तपाईँका जीवनमा धेरै अनुत्तरित प्रश्नहरू छन् भने आउनुहोस्, हामी तपाईँलाई परमेश्वरको ज्योतिमा डोहोर्याउन चाहन्छौँ र तपाईँ आफ्नो जीवनका चिन्ता फिक्रीबाट निश्चिन्त हुनुहोस् र बाँच्नुको आनन्द परमेश्वरको सामिप्यमा कति मिठो हुन्छ त्यो चाख्नुहोस् भनी हामी चाहन्छौँ।
श्रोता, यदि तपाईँ आशाको बाणी कार्यक्रमलाई अनलाइन सुन्न चाहनुहुन्छ वा डाउनलोड गर्न चाहनुहुन्छ भने www.awr.org जानुहोस्। त्यहाँ तपाईँले प्रत्येक दिनको कार्यक्रम सुन्न र डाउनलोड गर्न सक्नुहुनेछ। हाम्रो वेब पेज यस प्रकार छ: www.awr.org। श्रोता, यदि तपाईँ हामीसित सिधै फोनमा सम्पर्क गर्न चाहनुहुन्छ भने हाम्रा नम्बरहरू यस प्रकार छन्: 98165501120, 98165501120 र अर्को 98183595555, 98183595555।
श्रोत साथी, न्यानो अभिवादन साथ म तपाईँको आफ्नै आफन्त गवाईको सङ्गालो लिएर तपाईँहरूको बिचमा पुनः उपस्थित भएको छु। श्रोता, हिजोको गवाईमा मैले डेभिडले अचम्मको सत्ता पत्ता लगाउँछन् भन्ने शीर्षकमा हामीले छलफल गरे। आज त्यसैको निरन्तरता लिएर म तपाईँहरूको बिचमा उपस्थित भएको छु। श्रोता, डेभिड र उनकी श्रीमती जाने पहिलो चर्चमा सरकार नाउँ गरेका एकजना दम्पति थिए। जब डेभिडले तिनीहरूलाई साबतको बारेमा सुनाए तब तिनीहरूले पनि त्यसप्रति चासो देखाए, तिनीहरूले पनि अचम्म मान्दै भने बाइबलमा ती कुराहरू कहाँ छन् भनेर हामीलाई कहिले पनि थाहा थिएन। परमेश्वरसँग व्यक्तिगत प्रार्थनाद्वारा सिधै पुग्न सकिन्छ भन्ने नयाँ आत्मा ज्ञान ती सरकार दम्पतिले सिक्दा तिनीहरू धेरै खुसी भएका थिए। प्रार्थनाको पुस्तक पढेर र पुरोहित वा धर्मगुरुको प्रार्थना मात्र परमेश्वरले सुन्नुहुन्छ भन्ने तिनीहरूले सिकेका थिए। तिनीहरूले परमेश्वरसँग सिधै कुरा गर्न धेरै समयदेखि चाहेका थिए। एक रात अचानक रातमा आफ्नो 13 वर्षकी छोरी चिच्याएर रुँदा सरकार दम्पति बिउँछे। उनकी छोरीको छाती नराम्रोसँग दुखेको थियो, सजिलै सन्चो भएन अनि चिच्याएर रोएको देख्दा अब आफ्नो छोरी मर्ने भइन् भनेर आमा बाबु चिन्तित भए। अब के गर्ने, हामी के गर्ने भनेर आफ्ना सरकार आमा सरकारले चिन्तित भएर आफ्नो श्रीमानलाई भनिन्। अहिले राति अस्पताल लैजाँदा पनि डाक्टर नभेटिएला, भोलि बिहानसम्म छोरीको हालत के भन्दै आमाले पीर पोखाउन थालिन्। हामी परमेश्वरसँग उनको लागि प्रार्थना गर्न सक्छौँ। हामीले यो सिक्यौँ कि प्रार्थना गर्न कुनै धर्मगुरु वा बाइबलको पुरोहितको आवश्यकता छैन। हामी येशूमालाई हामीहरूको दुःख पोखाउँ र हाम्रो छोरीलाई निको पार्न उहाँसँग प्रार्थना गरौँ। उनको श्रीमानले सल्लाह दिए, ती दम्पतिले बिरामी भएको छोरी सामु घुँडा टेके र तिनलाई बचाउन परमेश्वरसँग प्रार्थना गरे। तिनीहरूको प्यारो छोरीलाई परमेश्वरको अनुग्रहको हातले छुन उहाँसँग विन्ती भाव गरे। त्यस बेला तिनीहरूको आँखाबाट आँसु निरन्तर रूपमा झरिरहेको थियो। अचानक तिनीहरूको छोरी कराउन छोडिन् र तिनीहरूले थाहा पाए। तिनीहरूले आमेन भन्नुभन्दा पहिले छोरी निदाइसकेकी थिइन्। डेभिडलाई उनको घरमा बाइबल अध्ययन गर्न परमेश्वरले नै जुटाउनु भएको भनेर तिनीहरू विश्वस्त भए। तिनीहरूले निरन्तर रूपमा बाइबल अध्ययन गर्दै रहे। पछि गएर अरूको साथमा तिनीहरूले पनि बत्तीसमा लिए। तिनीहरूको गाउँको नजिक अर्को गाउँमा भिक्टर र उनकी श्रीमती कसैले आएर बाइबल सिकाइदियोस् भनेर प्रार्थना गर्दै थिए। एक दिन तिनीहरूलाई कसैले डेभिड र सोनाको घरमा बाइबल अध्ययनमा समय सुन्नको लागि निम्ता दिए। त्यस मानिसलाई आफ्नो घरमा पठाउनु भएर परमेश्वरले आफ्नो प्रार्थनाको जवाब दिनुभएको थियो भनेर भिक्टर र उनकी श्रीमतीले महसुस गरे। अर्को शनिबार तिनीहरू डेभिडको घरमा बाइबल आराधना सभाको निम्ति गए। चकित हुँदै भिक्टरले भने, यो कस्तो अचम्मको कुरा, मैले वर्षौंसम्म खोजिरहेको बाइबलका प्रश्नहरूसँग सङ्घर्ष गरिरहेको अहिले जवाब पाइरहेको छु, मलाई धेरै खुसी लागेको छ। डेभिड र सोनाको घरमा बाइबल अध्ययन हुँदैछ भन्ने समाचार गाउँभरि फैलियो। कति मानिसहरू तिनीहरूको घरमा आए, तिनीहरूलाई पनि बाइबल सिकाउन तिनीहरूको ढोका ढकढकाउन थाले। केही वर्षपछि डेभिड र उनको श्रीमतीले ग्लोबल मिसन पाइनियर तालिम कक्षामा भाग लिए। त्यसबेला सुसमाचार सुनाउने 20 ग्लोबल मिसन पाइनियर टोलीहरूमा तिनीहरू पनि सहभागी भए। तिनीहरूले गाउँघरमा गएर सुसमाचार प्रचार गरे। तिनीहरूको प्रयासले गर्दा हजारौँ मानिसहरूले बाइबलमा आधारित येशूको बारेमा सत्य ज्ञान थाहा पाए र धेरैले प्रभुमा बत्तीसमा लिए। We'll be right back.
तपाईँलाई आजको हाम्रो यो कार्यक्रम शिक्षाप्रद लाग्यो र तपाईँले यसबाट विशेष अगुवाई लिन सक्नु भएको छ भने हामीले आशा लिएका छौँ। हामीसँग पत्राचार गर्ने हाम्रो ठेगाना यस प्रकार छ: आशाको बाणी, पोस्ट बक्स नम्बर 20002, काठमाडौँ, नेपाल। श्रोता, यदि तपाईँ हाम्रो स्टुडियोको नम्बरमा सम्पर्क गर्न चाहनुहुन्छ भने हाम्रा नम्बरहरू यस प्रकार छन्: 98165501120, 98165501120, र अर्को 98185555, 98185555। हवस् त श्रोता, भोलि फेरि यही स्टेशन र यही समयमा यहाँसँग भेट्ने आशा राख्दै प्राविधिक साथी राजेश आडा, पास्टर उमेश पोखरेल र कार्यक्रम प्रस्तुता म रवि यहाँसँग बिदा माग्दछौ। नमस्कार।